नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं बाबुराम तिमिलसेना र निर्मला ठकुराठी। आज मिति 2079 साल पुष महिनाको 24 गते आइतबार, तदनुसार 2023 जनवरी 8 तारीक नेपाल सम्बत 1143।
आज गोर्खापत्र दैनिकले आफ्नो अग्र पृष्ठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईलाई समाचारको रूपमा प्रकाशित गरेको छ। नराम्रो काम गर्दिन र गर्न पनि दिन्न प्रम शीर्षकको समाचारलाई सबैभन्दा पहिला हामीले लिँदैछौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनु भएको छ। महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, तेस्रो कार्यकाल मेरो निम्ति चुनौतीपूर्ण अवसर हो। म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु। सिंगो देशले सरकारलाई आशाको नजरले हेरिरहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, जनताको आशालाई सम्बोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ। उहाँले आफ्नो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्दै विकास र समृद्धिको बीजारोपण गरेको दावी गर्नुभयो। त्यस्तै उपशीर्षकमा वादी समुदायको स्थापनामा पहल गर्छु शीर्षकको समाचार छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादी समुदायको आत्मसम्मानको रक्षा र पुनस्थापनाका लागि सरकारले पहल गर्ने बताउनु भएको छ। सुदूरपश्चिमबाट आउनुभएका वादी समुदायका अगुवासँग शनिबार बालवाटारमा भेट गर्दै उहाँले वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने बताउनुभयो। नराम्रो काम गर्दिन र गर्न पनि दिन्न प्रम शीर्षकको समाचार थियो।
वाम एकता कति सम्भव शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सहितको गठबन्धन छाड़ी नयाँ समीकरण बनाएर प्रधानमन्त्री बन्नु भएपछि फेरि वाम एकताको चर्चा चलेको छ। एमाले र माओवादीमा मात्रै होइन अन्य वामपन्थी दलमा पनि यो विषयले प्रवेश पाएको छ। माओवादी र एकीकृत समाजवादीले त एकताका लागि कार्यदल नै बनाएका छन्। त्यसो भए कति सम्भव छ वामपन्थी एकता? वाम एकताको विकल्प नरहेको बताउनुहुन्छ माओवादी महासचिव देव गुरूङ। दीर्घकालीन रूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने तर्क उहाँको छ। सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, महासचिव गुरूङ भन्नुहुन्छ। नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं। एमाले उपाध्यक्ष युवराज गेवाली यो सरकार नै मूल रूपमा वाम गठबन्धन भएको बताउनुहुन्छ। यहाँ ठूलो शक्ति वामपन्थी नै छ, मूल चरित्र वामपन्थी नै हो। उपाध्यक्ष गेवाली भन्नुहुन्छ, यो सरकारमा गैर वामपन्थी निर्णायक छैनन्। यो सरकारले राजनैतिक अस्थिरता अन्यल एक हदसम्म समाधान गर्ने उहाँ बताउनुहुन्छ। वाम एकता कति सम्भव शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ।
यता आजको कान्तिपुर दैनिकले आफ्नो अग्र पृष्ठमा गैरवाम सरकार बनाउने कांग्रेसको योजना स्थगित शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। वामपन्थी ध्रुवीकरणबाट तत्काल सत्ता फर्काउने सम्भावना नदेखेपछि कांग्रेस सभापति शेरबहादुर देवाली प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर माओवादीसँग सत्ता समीकरणको सम्भावना जीवित राख्ने संकेत गर्नुभएको छ। कुनै पनि बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दाहालको खटफट हुन सक्ने आकलन सहित देवालले विश्वासको मत दिने विषयमा पार्टीभित्र परामर्श थाल्नु भएको छ। सिंहदरबार स्थित कार्यालयमा शनिबार बसेको कांग्रेस संसदीय दल बैठकको निर्णयमा पार्टीको प्रमुख प्रतिपक्षमा बस्ने कुनै निर्णय उल्लेख भएको छैन। प्रतिनिधि सभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ़ने यो बैठकको प्रतिबद्धता छ भनेर भनिएको छ। गैर वाम सरकार बनाउने कांग्रेसको योजना स्थगित शीर्षकको समाचार थियो।
यता कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने शीर्षक दिँदै नेपाल समाचार पत्रले समाचार छापेको छ। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको बैठकपछि कांग्रेस महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत नदिने बताउनु भएको हो। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने नेपाल समाचार पत्रले समाचार छापेको छ।
कान्तिपुर दैनिकले आफ्नो अग्रपृष्ठमा भैरवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प शीर्षकको समाचार प्रकाशित गरेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ। वैदेशिक रोजगारीको गन्तव्यमा उडान शुरू भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नै पर्ने अवस्थाले यात्रुको चाप आफै कम भएको छ। त्यसमाथि खराब मौसमका कारण अवतरण गराउने प्रणाली सञ्चालनमा भारतको असहयोगले गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ। जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रूमेन्ट ल्याण्डिङ सिस्टम आईएलएस जडान गरिए पनि सञ्चालनमा भारतले असहमति राखेको छ। भैरवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प शीर्षकको समाचार थियो।
न्यूनतम साझा कार्यक्रमले मूर्त रूप पाउँदै यसअघिका भ्रष्टाचार काण्ड सबै छानबिन गरिने शीर्षक र उपशीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। सत्ता साझेदार दलद्वारा गठित कार्यदलले सरकारले अख्तियार गर्ने आगामी कार्यक्रम र रणनीति तय गर्ने उद्देश्य सहित बनाएको न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन मुख्य संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ। 14 पृष्ठ लामो प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी दिन गर्नुपर्ने विभिन्न कार्य समेटिएका छन्। कार्यदलले तयार पारेको सो प्रतिवेदनलाई गठबन्धनका शीर्ष नेताले अन्तिम रूप दिने बताइएको छ। सरकारमा सहभागी 7 राजनैतिक दल समेतको सहभागितामा बुझाइएको प्रतिवेदनमा सबै राजनैतिक दलका घोषणा पत्रमा समेटिएका विषय समावेश छन्। प्रतिवेदनमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत प्राथमिकता समेटिएको कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो। न्यूनतम साझा कार्यक्रमले मूर्त रूप पाउँदै यसअघिका भ्रष्टाचार काण्ड सबै छानबिन गरिने राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ।
यता कान्तिपुर दैनिकले आफ्नो भित्री पृष्ठमा देवखुरीमा मन्त्रालय व्यवस्थापन तीव्र शीर्षकको समाचार प्रकाशित गरेको छ। लुम्बिनी प्रदेश सरकारका प्रशासनिक काम देवखुरीबाटै शुरू भएका छन्। सरकारले मन्त्रालय व्यवस्थापन तीव्र पार्दै देवखुरीबाट काम शुरू गरेको हो। 2077 असोज 20 प्रदेश सभाले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देवखुरी हुने निर्णय गरेको थियो। त्यसको 2 वर्ष 3 महिनापछि देवखुरीबाट प्रशासनिक काम शुरू गरियो हो। प्रदेश प्रमुख अमिक शेरचनले पनि देवखुरीमै पुगेर प्रदेश सभा सदस्यलाई शपथ गराउनु भएको छ। प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो र दोस्रो बैठक पनि देवखुरीमै बसेको छ। प्रदेश सभाको बैठक र मन्त्रालयमा मन्त्री एवं नेता कार्यकर्ता आउजाउले देवखुरीको मसुरिया क्षेत्र र टेक्निकल टोल रमाइलो बनेको छ। देवखुरीमा मन्त्रालय व्यवस्थापन तीव्र शीर्षकको समाचार थियो।
कर्मचारीको उमेर हद विवाद संघीय कानूनसँग बाजियो प्रदेशको कानून शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार बनाएको छ। निजामती कर्मचारीको उमेर हदको विषय संघीय कानूनसँग बाँचिएपछि प्रदेश कानून कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। संघीय निजामती सेवा ऐनमा व्यवस्था भएको 58 उमेर हदसँग बाँझिने गरी केही प्रदेशले अनिवार्य अवकाश हुने उमेर 60 पुर्याएपछि कार्यान्वयनमा अन्यल भएको हो। यो विषय अहिले अदालतसम्म पुगेको छ। सर्वोच्च अदालतमा यस सम्बन्धी 15 परेका छन्। कर्मचारीको उमेर हद विवाद संघीय कानूनसँग बाँझियो प्रदेशको कानून नयाँ पत्रिकाको भित्री पृष्ठमा समाचार छ।
यता गोर्खापत्र दैनिकले आफ्नो अग्रपृष्ठमा पाठ्यपुस्तकबारे निर्णय गर्न ढिलाइ शीर्षकको समाचार प्रकाशित गरेको छ। आगामी 2080 सालको शैक्षिक सत्रको स्कूले पाठ्य पुस्तक छपाईबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी 3.5 महिनादेखि शिक्षा केन्द्रीय निकायमा घुमेको घुमै छ। पाठ्यक्रम विकास केन्द्रले उठाएको फाइल यति बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट बिना निर्णय पुनः केन्द्रमै फिर्ता भएको छ। समयमै नीतिगत निर्णय हुन नसक्दा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभावको समस्या झनै सिर्जना हुने अनुमान छ। आगामी नयाँ शैक्षिक सत्रका लागि कुन तहको पाठ्यपुस्तक छपाईको जिम्मा कसलाई दिने भन्ने वर्षेनी निर्णय गर्ने व्यवस्था छ। प्राय साउनमा यस्तो निर्णय गर्नुपर्ने हुन्छ। साउनमा निर्णय हुन नसक्दा कागज खरिद प्रक्रियादेखि सबै काममा विलम्ब भएको छ। पाठ्य पुस्तकबारे निर्णय गर्न ढिलाइ शीर्षकको गोर्खापत्रले प्रकाशित गरेको समाचार थियो।
तोइनबाट खसेर 64 वर्षमा दार्चुलाका 63 नागरिक महाकालीमा बिलाए, दुईको मात्रै शव भेटियो। नयाँ पत्रिकाको मुख्य समाचार हो यो। पछिल्ला 64 वर्षमा तोइनबाट खसेर दार्चुलामा मात्रै 63 जना महाकाली नदीमा बिलाएका छन्। उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ। 61 जनालाई प्रहरी र स्थानीय तहको उडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्। 2072 तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो, तर दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्। पछिल्लो पटक बिहिबार मात्रै 12 वर्षीय बालकले ज्यान गुमाएका छन्। तुइनबाट खसेर फेरि 12 वर्षीय बालक बेपत्ता उपशीर्षकमा नयाँ पत्रिका अगाडि लेख्छ। दार्चुलाको ब्यास गाउँपालिका 4 डोकटका 12 वर्षीय दिपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्। भारतको तिउत लामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहिबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन्। आमाले खरको भारी तानेर महाकाली पार गरेपछि दिपेन्द्र तुइन चढ़ेका थिए। तुइनमा फलामको ताङ्लो लगाएर तर्ने गरिए पनि उनले लच्छामा केही नलगाई तर्दा बीच भागमा पुगेपछि नदीमा खसेका थिए। घटनाबारे स्थानीय भूपेन्द्र विष्टले बताउनुभयो। तुइनबाट खसेर 64 वर्षमा दार्चुलाका 63 नागरिक महाकालीमा बिलाए, दुईको मात्रै शव भेटियो। नयाँ पत्रिकाको मुख्य समाचार हो यो।
आजको नागरिक दैनिकले अग्रपृष्ठमा इन्धनमा उच्च नाफा उपभोक्ता मारमा शीर्षकको समाचार प्रकाशित गरेको छ। नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्। पुरानो ऋण र इण्डियन आयल कर्पोरेशन आईओसीलाई तिर्नुपर्ने बकेउता देखाउँदै निगमले पेट्रोल डिजेल र हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगो इन्धन प्रयोग गर्न बाध्य छन्। निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रति लिटरमा 79.53 रूपियाँ र आन्तरिक उडानतर्फ 48.81 रूपियाँ नाफा राखेर बिक्री गरिरहेको छ। त्यसै गरी निगमलाई पेट्रोलमा प्रति लिटर 14.66 रूपियाँ र डिजेलमा 7.18 रूपियाँ नाफा छ। उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले बताउनुभयो। इन्धनमा उच्च नाफा उपभोक्ता मारमा शीर्षकको समाचार थियो।
रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। न बन्यो बुढी गण्डकी आयोजना, न 1.5 खर्ब रकमको हिसाब किताब, अन्नपूर्णले मुख्य समाचार बनाएको छ। बूढ़ी गण्डकी जलविद्युत आयोजना बनाउन पूर्व सम्भाव्यता अध्ययन गरेको करिब 4 दशक भयो। यही आयोजना बनाउन भनेर सरकारले पेट्रोलियम पदार्थबाट 6.5 वर्षमा करिब 1.5 खर्ब रूपियाँ पूर्वाधार कर उठाएको छ। तर यो अवधिमा न आयोजना बन्न सक्यो, न सरकारसँग अरबौं रकमको हिसाब किताब नै छ। नबन्यो बूढ़ी गण्डकी आयोजना, न 1.5 खर्ब रकमको हिसाब किताब शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार बनाएको छ।
आजको नागरिक दैनिकले अग्रपृष्ठमा कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक शीर्षकको समाचार प्रकाशित गरेको छ। नेपाल बैंक लिमिटेडले नेपाली आईटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्ने गरी वेबमा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ। विदेशी कम्पनीसँगको मिलेमतोमा स्वदेशी कम्पनी अयोग्य हुने गरी ईआईओआई आशय पत्र आह्वान गरेका कारण स्वदेशी कम्पनीहरू आपत्ति जनाएका छन्। कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक शीर्षकको समाचार थियो।
कर्जा नतिर्ने र चेक बाउन्सका घटना बढ्दै यो वर्ष 10,000 कालो सूचीमा कारोबारको मुख्य समाचार हो यो। चालू आर्थिक वर्षको 6.5 महिनामा 10,000 भन्दा बढ़ी बैंकका ग्राहक कालो सूचीमा परेका छन्। गत साउनदेखि पुष 14 गतेसम्ममा 10,500 भन्दा बढ़ी बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा परेका हुन्। कर्जा सूचना केन्द्रका अनुसार समयमै ऋण नतिर्ने, ऋण तिर्न आनाकानी गर्ने तथा चेक बाउन्स गर्ने 10,722 जना ग्राहकलाई कालो सूचीमा राखिएको छ। कर्जा नतिर्ने र चेक बाउन्सका घटना बढ़दै यो वर्ष 10,000 कालो सूचीमा कारोबारको मुख्य खबर हो यो।
यता आजको गोर्खापत्र दैनिकले आफ्नो अर्थ पृष्ठमा मर्जरको लहर यो वर्ष घट्दै 6 वाणिज्य बैंक शीर्षकको समाचार प्रकाशित गरेको छ। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा गाभिएर आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालनमा आएको छ। दर्जन भन्दा बढ़ी बैंक तथा वित्तीय संस्था मर्ज गरिसकेको ग्लोबल आयामी बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आगामी सोमबारदेखि ग्लोबल आयामी बैंक लिमिटेडका नामबाट सञ्चालन हुँदैछ। प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मंगलबारदेखि प्रभु बैंक लिमिटेडका नामबाट हुँदैछ। यस्तै बुधबारदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभिएर इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्दैछन्। हिमालयन बैंक र सिभिल बैंक पनि आगामी माघदेखि एकीकृत कारोबार शुरू गर्दैछन्। मर्जरको लहर यो वर्ष घट्दै 6 वाणिज्य बैंक शीर्षकको समाचार थियो।
राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै राजधानीको अग्रपृष्ठमा समाचार छ। विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिनुभयो। राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै राजधानीको अग्रपृष्ठको खबर हो यो।
यता राजधानी दैनिकले दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन शीर्षकको समाचार प्रकाशित गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले दाङमा सञ्चालित क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासनले जारी गरेको सूचनामा प्रचलित कानून र मापदण्ड अनुसार दर्ता नगरी नवीकरण लगायतका आदि कुरामा समस्या देखिएको भन्दै सञ्चालनमा रहेका कर्सर उद्योगहरू बन्द गराउन भनेको हो। दाङका सबै कर्सर उद्योग बन्द गर्न निर्देशन शीर्षकको समाचार थियो।
घर घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून, नेपाल समाचार पत्रको भित्री पृष्ठको खबर हो यो। नेपालगंज उपमहानगरपालिका वडा नम्बर 8 हिजो 15 दादुराका बिरामी फेला परे। पोष 22 गतेसम्म यो ओडामा 4 बिरामी देखा परेका थिए। सो ओडामा बिरामीको संख्या 19 जना पुगेको छ। संक्रमितको संख्या बढ़दो रहेको सो ओडामा दादुरा विरूद्धको खोप लगाउनेको संख्या भने न्यून देखिएको छ। ओडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घर घरमा पुगेर खोप लगाउन बोलाइरहेका छन्। घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ। घर घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून, नेपाल समाचार पत्रको भित्री पृष्ठको समाचार हो यो।
यता अन्नपूर्ण पोष दैनिकले होला त निगमलाई कार्यवाही शीर्षकको समाचार प्रकाशित गरेको छ। नेपाल आयल निगमका संचालक विरूद्ध कालोबजारी कसूर गरेको आरोपमा जारी परेको छ। उपभोक्ता हित संरक्षण मंच नेपालको तर्फबाट मंचका सचिव अधिवक्ता जयप्रसाद पौडेलले संचालक समिति विरूद्ध जारी दर्ता गर्नुभएको हो। कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको कसूर अपराध गरेको भन्दै निगम विरूद्ध जारी दिएको हो। होला त निगमलाई कार्यवाही शीर्षकको समाचार थियो।
93% घट्यो विदेशी लगानी शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब 43 करोड़ रूपियाँ कुल प्रत्यक्ष विदेशी लगानी एफडीआई मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो 93.5% घटेको हो। गत आर्थिक वर्षको कार्तिकसम्म 6.63 अर्ब रूपियाँ विदेशी लगानी भित्रिएको थियो। पछिल्लो समयमा विदेशी लगानी घट्ने क्रम गत आर्थिक वर्षको अन्तिम महिना असारबाट नै शुरू भएको हो। 93% घट्यो विदेशी लगानी, कान्तिपुरको अर्थपृष्ठको खबर।
यता आजको कारोबार दैनिकले यूरोप अमेरिकाको लोभले अफ्रिकामा नेपाली अलपत्र शीर्षकको समाचार प्रकाशित गरेको छ। अमेरिका तथा यूरोप प्रवेश गराउने लोभमा कैयौं नेपालीलाई दक्षिण अफ्रिका पुर्याएर अलपत्र पार्ने क्रम बढ़ेको छ। अमेरिका तथा यूरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ़दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरिया स्थित नेपाली दूतावासले ट्रावल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ। दूतावासका काउन्सिल ज्ञानबहादुर मगरले अमेरिका तथा यूरोप प्रवेश गर्न विभिन्न मुलुक हुँदै अमेरिकामा आएर अलपत्र पर्नेको संख्या बढ़ेको बताउनुभयो। यूरोप अमेरिकाको लोभले अफ्रिकामा नेपाली अलपत्र शीर्षकको समाचार थियो।
अब कार्यक्रम अखबारमा सम्पादकीय राउटेको रक्षार्थ शीर्षक दिँदै अन्नपूर्णले सम्पादकीय बनाएको छ, थरी थरी जात जाति र समुदायले नै नेपालको वैभव बढ़ाएका हुन्, थरी थरी संस्कृति र परम्पराले मुलुकलाई सांस्कृतिक रूपमा समृद्ध बनाएका हुन्, तसर्थ कुनै जात जातिको महत्व कुनैको पनि दाँजोमा कम हुँदैन, बरू लोपोन्मुख संस्कृतिका धनी समुदायको महत्व झन धेरै हुन्छ। राउटे नेपालमा मात्रै भएको दक्षिण एसियाकै फिरन्ते समुदाय हो जुन लोपोन्मुख छ, तसर्थ यसको अस्तित्व रक्षा आवश्यक छ। वनमा आश्रित र एकै ठाउँमा स्थिरतापूर्वक नबस्ने यो समुदाय कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट र दैलेखमा केन्द्रित छ। अकालमा ज्यान जाने प्रवृत्तिले यो समुदाय अस्तित्वको खतरामा देखिन्छ। पछिल्लो अध्ययन अनुसार राउटे युवादेखि वृद्ध वृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन्। एक त एकै ठाउँमा नबस्ने र खेतीपाती वा नियमित इलम या रोजगारी नगर्ने हुँदा राउटेहरूको खाने बस्ने नै ठेगान हुँदैन, तसर्थ नै उनीहरूको खानपान पोषणयुक्त छैन। त्यसमाथि नवजात शिशु, सुत्केरी, बिरामी वा वृद्ध वृद्धाको गतिलो हेरचाह हुँदैन र अकालमा ज्यान जान्छ। युवाहरू चाहिँ अत्याधिक कमसल मदिराका लतमा छन्, त्यही उनीहरूको असामयिक मृत्युको कारण बनिरहेको छ। पछिल्लो 5 वर्षमा राउटे समुदायका 29 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा 19 जना बालबालिका र 10 जना वयस्क उमेरका छन्। बाल मृत्यु दर 50% छ, यो डरलाग्दो तथ्याङ्क हो। राउटेको रक्षार्थ शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।